ክርስቲያን ከምንም በላይ ዘምሽሰው እክሳኩና ሰዓት ባዘንዳው አጥዩ ተማው የደደም ይባሰ ዘሳቴ አባ ሰማይማ አሁን በላይ ፈኒ ሰላም ሰምዘነገር መስአንስ ታኪ ሰው ቢበስታፈን መስአይብ ሚሎስ ተሰለ ሰማይማ አምሊካና ጥንታይንሰ የስማ አይዲኖና ቢነም ብራንሮትሰ अब रोमी 15 अध्याय में हम पढ़ाने छ रोमी 15 तब हामी 19 पद बाट अगाडि पढ्न लागेका छौ रोमी 15 को 19 पावलले भन्छन् यसकारण यरुशलेमदेखि र चारैतिर इल्लु रिकुमसम्म मैले ख्रीष्टको सुसमाचार पुरा प्रचार गरेको छु. मलाई एकचोटि दाजुभाइमध्ये एकजनाले चाहिँ त्यो देवरीपट्टिको देवरीपट्टि कुन चाहिँ देवरीपट्टि यताबाट चाहिँ नम्बर दुई त्यो नक्सा एकचोटि ल्याइदिनु न मलाई मैले निकाल्ने कोसिस छ. हुन्छ पावलले आफ्नो मिसनरी परिश्रमहरूको सिमानाहरू बताउँदैछन्. पावलको पत्र जति यहाँ अन्ततिर आउँछ त्यति नै छैन रहेछ जति नै हामी यो पत्रको अन्ततिर आउँछौँ त्यति नै पावलको अभिव्यक्तिहरू चाहिँ र भनाइहरू चाहिँ व्यक्तिगत हुन थाल्छ. अनि पावलले आफ्नो हृदयलाई चाहिँ खोलेर देखाउँदैछन् उसको सेवकाईको सम्बन्धमा, सेवकाईको तरिका सम्बन्धमा, उसको हृदयको इच्छाहरू, परमेश्वरको सामु प्रार्थनाहरू. अनि यहाँ चाहिँ 19 पदमा उसको कार्यक्षेत्र कहाँदेखि कहाँसम्म तन्किएको थियो भनेर बताउँदैछन्. के गर्नुहोस् भने सन्तनकी बाइबलको सबभन्दा अन्तिम नक्सामा पठाउनुहोस्. हुन त यहाँ पनि इल्लु रकम देखाइएको छैन, तर म तपाईँलाई मद्दत गर्ने प्रयास गर्नेछु. यो नक्सामा हेर्नुहोस् होइन, तपाईँहरूको लास्टमा बीचमा भूमध्य सागर कोही विशाल जलखण्ड छ. अनि यो बुट जस्तो देखिएको जुन मैले यहाँ देखाइरहेको छु एउटा ठुलो जुत्ता जस्तो कल्पना गर्न सक्नुहुन्छ भने यो चाहिँ इटाली हो, रोम यहाँ पर्छ. त्यसपछि दायाँपट्टि हेर्नुभयो भने चाहिँ फेरि त्यहाँ समुद्र छ, एड्रियाटिक समुद्र. त्यसपछि पारिपट्टि चाहिँ म्यासिडोनिया भनेर लेखिएको छ. अब तपाईँ यदि म्यासिडोनियाबाट अझ उत्तरतिर लाग्नुभयो अनि दायाँ दायाँ किनारतिर उत्तरतिर लागिरहनु भयो भने त्यो इलाकालाई चाहिँ इल्लिरुकुम भनिन्छ. त्यसैले इटाली र यो म्यासिडोनियाको माथिको खण्ड, युरोपको त्यो खण्डको बिचको समुद्रलाई पार गरेर हेर्दाखेरि चाहिँ अनि अझ अलिकति समुद्र किनारबाट भित्र भूभागमा छिरेपछि चाहिँ त्यो इल्लु रकम हो. त्यसैले अब यरुसलेम चाहिँ कहाँ पर्छ? यरुसलेम चाहिँ यहाँ पर्छ. अब हेर्नुहोस् है, यहाँ यरुसलेमदेखि यहाँसम्म उसको सुसमाचार सुनाउने उसको क्षेत्रको सिमाना पर्छ. यो पूर्व र दक्षिणपट्टि यरुसलेम र पश्चिम उत्तरपट्टि चाहिँ इल्लु रकम छ, यहाँ पर्छ भन्नु पर्यो है. कति दूरी हो त्यो? यो लगभग चाहिँ 2200 किलोमिटर, 2200 किलोमिटरको दूरी हो. नेपाल तपाईँ मेचीबाट गाडी चढेर महाकालीको छेउसम्म पुग्नुभयो भने लगभग 800-900 किलोमिटर जति यात्रा गर्नुहुनेछ. त्यसैले 2.5 नेपालको दूरी लम्बाइ चाहिँ पावलले आफ्नो सुसमाचारको परिश्रमको सिमाना बताउँदैछ. अब रोमी 15 मा जाउँ। न्यूजले भन्छन् यो ठाउँको नाम इल्लुरिकु। अब प्रेतको पुस्तकमा पढ्दा त कतै पनि इल्लुरिकुमको नाम पढिँदैन। अनि कहिले गरे त पावलले त्यहाँको यात्रा? अब हामीले अनुमान मात्र गर्न सक्छौँ। मेसिडोनिया गएको कुनै बेला त्यहीँबाट नजिक पर्थ्यो, अथवा कोरिन्थ गएको बेलामा रहँदाखेरि, किनभने एकचोटि मात्र गएका थिएन मेसिडोनिया, कोरिन्थ पटक पटक गएका हुन्। अनि हुन त यो रोमीको पत्र पनि वास्तवमा पावलले कोरिन्थमै रहेर लेखेका थिए, त्यो हामी पछि देख्नेछौँ। अनि अब कुन बेला उनी गए हामीलाई बताएको छ, तर एक्चुली दोस्रो तिमोथी 4 हेर्नुहोस् न, इल्लुरिकुमको दक्षिणपट्टिको एउटा ठाउँको नाम चाहिँ दोस्रो तिमोथी 4 अध्यायमा उल्लेख छ। इल्लुरिकुमबाट तपाईँ एड्रियाटिक समुद्रतिर अथवा इटालीतिर हेर्दै आउनुभयो भने, अनि समुद्र किनारमा चाहिँ डालमतिया भन्ने ठाउँ पर्छ, त्यो चाहिँ पावलले आफ्नो अन्तिम पत्रमा चाहिँ उल्लेख गर्छन् यहाँ दोस्रो तिमोथी 4:9 तिमोथीलाई भन्छ, म कहाँ चाँडै आउने प्रयत्न गर, उनी जेलमा छन्। 10, किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरेर मलाई त्यागेको छ र थेसलोनिका गएको छ, क्रेसेन्स, गलातिया, टिटस, डालमतिया गएको छ, इल्लुरिकुमकै छेउमा। अब रोमी 15:19 हामीले ख्याल गर्नुपर्ने कुरा एउटा शब्द छ यहाँ 19 उसले भन्छ, यसकारण यरुसलेमदेखि, र त्यसपछिको शब्द के छ, चारैतिर इल्लुरिकुमसम्म मैले ख्रिस्टको सुसमाचार पुरा प्रचार गरेको छु। यहाँ देख्छौँ कि पावलको सुसमाचार प्रचार गर्ने कार्यहरू चाहिँ सतही थिएन, खालि सिधा रेखा मात्र गइरहेको थिएन, चारैतिर उसले चाहिँ भइरहेको थियो। अनि उसले भन्छन्, मैले ख्रिस्टको सुसमाचार पुरा प्रचार गरेको छु। त हामीलाई चुनौती हो यहाँ, अर्थात् मलाई सुम्पिएको काम चाहिँ फत्ते गरेर छोडेको छु। यो शब्दलाई विचार गरौँ, पुरा प्रचार गरेको छु, पुरा गर्नु अर्थात् कुनै खोक्रो चिजलाई भरिएको बनाउनु, माछा मार्ने जाल छ त्यो माछाले पनाटन हुनु, अथवा कुनै सुम्पिएको काम चाहिँ फत्ते गरेर छोड्नु, सम्पन्न गर्नु, जसरी चाहिँ बत्तिसमा दिने युहन्नाको बारेमा चाहिँ लेखेको छ। एकछिन आउन यहाँ राखेर प्रेरित 13 पठाउनुहोस् त मसँग, प्रेरित 13 को 25 अनि आफ्नो दौड पुरा गर्दै, हाम्रो शब्द यहाँ छ, आफ्नो दौड पुरा गर्दै योहन्नाले भने, बत्तिसमा दिने योहन्नाको बारेमा चाहिँ आफ्नो जीवनको दौड पुरा गरेको उल्लेख छ, परमेश्वर दिएको काम पुरा गरे भन्ने। पावलले चाहिँ उसलाई सुम्पिएको सुसमाचारको काम चाहिँ पुरा गरे, जहाँ जहाँ परमेश्वरले जाऊ भन्नुभएको थियो त्यहाँ विश्वासयोग्य साथ सुसमाचार प्रचार गरे। तिनवटा कुरा हेरौँ यस विषयमा चाहिँ। पहिलो चाहिँ के भने, पावल चाहिँ मण्डली स्थापना गर्ने अथवा मण्डली बीजारोपण गर्ने व्यक्ति थिए। एकचोटि पहिलो कोरिन्थीको 3 हेरौँ, पहिलो कोरिन्थी 3 पावल कोरिन्थमा लगभग 18 बसेका थिए, अनि उसले त्यो मण्डली स्थापना गरे। उसले त्यही भन्छन् 10 मलाई दिएको परमेश्वरको अनुग्रह अनुसार एउटा बुद्धिमान घर बनाउने नाइकेले चाहिँ मैले जग बसालेको छु, अर्कोले त्यसमाथि बनाउँदै लैजान्छ। आठ पदमा हेर्नुहोस् त, अब रोप्ने के अरे छ पदमा हेर्नुहोस्, मैले रोपे भन्छ, मण्डली स्थापना गरे भन्दैछ। अपोलोसले पानी लगाए, त्यहाँ अरू शिक्षकहरू आए, रोप्नेले चाहिँ आफ्नो रोप्ने काम गर्छ अनि अर्को ठाउँमा सरेर जान्छ। राम्ररी बीजारोपण गरिसकेपछि पावलले के भन्न सक्यो भने रोमी पन्ध्रमा जाउँ त, उसले यसरी भने पन्ध्र अध्यायको तेइस पद, उनले भन्छन् तर अब यी इलाकाहरूमा कुनै ठाउँ नरहेको हुनाले, उसले भन्छन् मैले रोप्ने काम गरे अनि अब चाहिँ, अनि त्यसपछि उसले पन्ध्र अध्यायको यो बाँकी पदहरूमा चाहिँ उसले के संकेत दिन थाल्छन् भने, तपाईँ बताउन थाल्छ भने म अब अर्को ठाउँमा जाने बेला भएको छ। पहिलो कुरा थियो मण्डली स्थापना बीजारोपण गर्ने व्यक्ति थियो पावल। दोस्रो कुरा चाहिँ उसको काम चाहिँ सतही थिएन, अहिले पनि भनेको थियौँ उसको सुसमाचार्य सेवा चाहिँ एकदम खन्दिलो थियो, खालि आधारभूत केही फर्मुला बताएर उत्त हिँड्ने खालको मान्छे थिएन हो। उसले चाहिँ न्यूनतम शिक्षा सिकाएर हिँड्ने मान्छे थिएन। उसले चाहिँ के भन्यो भने, जस्तो कि एफएसएसको मण्डलीका अगुवाहरूलाई त्यहाँ चाहिँ तिन वर्ष बिताएको थियो, एकचोटि प्रेरित बीस अध्यायमा फेरि पनि हेरौँ त्यो खण्डमा, प्रेरित बीस अध्याय चौबिस पदबाट, तर यी कुराहरूमध्ये कुनैले पनि मलाई विचलित पार्दैन, न त म आफ्नो प्राणलाई नै आफ्नो लागि प्रिय ठान्दछु, मेरा दौड र सेवा आनन्दसाथ पुरा गर्न सकौँ भनेर जुन सेवा मैले परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही दिनका निम्ति प्रभु येशूबाट पाएको छु। अनि उसले सत्ताइस पदमा भनेको कुरा फेरि हेरौँ, किनभने परमेश्वरका सारा मनसाय तपाईँहरूलाई बताउनदेखि म पछि हटिन। यो हाम्रो नमुना हो, प्रभुले हामीलाई सहायता गर्नुभएको छ हाम्रो सेवकाहरूमा। पुरा प्रचार गर्ने भन्छन्, हिजो आज चाहिँ यदि साँचो सुसमाचार सुनायो भने पनि कति कुराहरू नबताउँदा ठिक हुन्छ, यहाँ विभाजन मात्र आउँछ, अरूलाई चोट पर्छ भनेर चाहिँ मान्छेहरूले सोचेर चाहिँ न्यूनतम कुरा सिकाउने गर्छौँ। मैले यहाँ देखाउँछु भने त तपाईँहरूलाई, मैले एकजना व्यक्ति भेटेको थिएँ अनि साँचो सुसमाचार बुझेको व्यक्ति इन्डियाबाट केरलाबाट आएको आफ्नो श्रीमतीसँग सेवकाई गर्ने क्रम, अनि मैले भने के विश्वास गर्नुहुन्छ तपाईँहरू, अनि लेखेर ल्याउँछु भन्नुभयो। अनि एउटा पान्नामा चाहिँ दसवटा लाइन थियो, हामी यो विश्वास गर्छौँ भने, एकदम न्यूनतम कुराहरू मात्र थिए त्यहाँ, कसैलाई पनि चोट नपरोस् भनेर यसरी लेखेको भन्दैन थियो मात्र। अनि तर पावलको त्यस्तो थिएन, परमेश्वरको सारा मनसाय तपाईँहरूलाई बताएँ भन्छ। तेस्रो कुरा चाहिँ पावलको सुसमाचार्य सेवकाई चाहिँ एकदम प्रभावकारी थियो। तेस्रो मिसनरी यात्रामा नै हो हामी अहिले जुन खण्डमा पल्टाएका छौँ, यहाँ एफएसएसमा आइपुगेका छन्, तीन वर्ष बिताएका छन्। अनि एकतिस पदमा उसले भनेको कुरा फेरि पढौँ, यसकारण जाग रहनुहोस्, अब त बिदा हुन लागिरहेको छ उनीहरूबाट, र सम्झना गर्नुहोस् मैले तीन सालसम्म रात दिन हरेकलाई आँसुको साथ चेतावनी दिन छोडिन। अनि यति प्रभावकारी थियो, एकचोटि उन्नाइस अध्यायको दस पदमा हेर्नुहोस् त, त्यो त तीन वर्षको अन्तमा त्यो लेखियो, तर यहाँ सेवकाई चलिरहँदाको कुरा चाहिँ उन्नाइस अध्यायको दस पदमा छ, अनि यो कुरा दुई वर्षसम्म भइरह्यो, यो सिकाउने काम. यसो हुँदा के भयो, एसियामा बस्ने सबैले, दुवै यहुदीहरू र ग्रिकहरूले प्रभु येशूको वचन सुने. यसको मतलब ऊ नै एसियाको सबै ठाउँमा गए भन्ने चाहिँ होइन, जस्तै कि कलसीको मण्डलीमा उनी पुग्दा पनि पुगेका थिएन, तर त्यहाँ मण्डली सुरु भयो, एसियाको मण्डली, अर्को मण्डली. यसरी एकदम प्रभावकारी थियो. र बीस पदमा, उन्नाइसको बीसमा, यसरी परमेश्वरको वचन शक्तिसित बढ्दै गयो र विजयी भयो. मैले सुसमाचार सेवा चाहिँ के अरे पुरा प्रचार गरेको छु, ख्रिस्टको सुसमाचार प्रचार पुरा प्रचार गरेको छु भनेर भने त्यहाँ फर्कमा भयो. अनि यहाँ शब्द चाहिँ जुन यसलाई अनुवादमा चाहिँ ख्रिस्टको सुसमाचार पुरा गरेको छु त्यसरी अनुवाद गर्न सकिन्छ. त्यो प्रचार गर्ने शब्द चाहिँ बिना पनि कास्तो छैन, सुसमाचार पुरा गरेको छु, सुसमाचार जिम्मा मैले पुरा गरेको छु भनेर भने. अनि पन्ध्रको बिसमा अब हेर्नेछ, पन्ध्रको बिस पद. अनि अब यसले यहाँ उसले बताउँछन्, तर अरूको जगमाथि घर नबनाऊ भनेर जहाँ जहाँ ख्रिस्टको नाम लिएको छैन त्यहाँ नै सुसमाचार प्रचार गर्ने प्रयत्न मैले गरेको छु. तर जसरी लेखिएको छ, जसलाई उहाँको विषयमा बताइएको थिएन तिनीहरूले देख्नेछन्, अनि जसले सुनेका छैनन् तिनीहरूले बुझ्नेछन्. अब यहाँ चाहिँ देख्छौँ मण्डली स्थापना गर्ने सवालमा चाहिँ पावलको नीति. ऊ चाहिँ त्यसको ठाउँमा सुसमाचार प्रचार गर्न जान्थे जहाँ चाहिँ सुसमाचार प्रचार गरिएको थिएन, ऊ अग्रज मिसनरी थिए. यही नीति चाहिँ उसले दोस्रो कोरिन्थी दसमा पनि बताएका छन्, दोस्रो कोरिन्थी दसमा चौधदेखि सोह्र. सुसमाचार प्रचार नगरिएको ठाउँमा जानु, दोस्रो कोरिन्थी दसको चौधदेखि सोह्र. किनकि हामी तिनीहरूसम्म आइपुगेकै छैनौ छैन गरी हामी आफूलाई नापदेखि बाहिर तन्काउँदैनौ, किनकि हामी ख्रिस्टको सुसमाचारको प्रचारमा तिमीहरूसम्म पनि आइपुगेका छौ. नापदेखि बाहिरका कुराहरूमा अर्थात् अरू मानिसहरूको मेहनतमाथि हामी गर्व गर्दैनौ, तर आशा राख्छौ जब तिमीहरूको विश्वास बढ्छ तब हाम्रो सिमाना सम्बन्धमा तिमीहरूद्वारा हामी प्रशस्त गरी बढाइनेछौ. तिमीहरूदेखि पल्लापट्टिका इलाकाहरूमा पनि सुसमाचार प्रचार गर्नलाई, अरू मानिसको सिमानाभित्र तयार पारिएका कुराहरूमा गर्व गर्नलाई होइन. अब पावलको यो नीति जब अप्नाइँदैन, यदि मानव एउटा ठाउँमा चाहिँ एउटा बाइबलीय मण्डली छ, अब अहिले त्यस्तो मण्डली पाउन मुस्किल छ, नेपालमा थुप्रै मण्डलीहरू भन्ने त छन् तर सुसमाचार पनि त्यहाँ बुझिएको हुँदैन. हाम्रो यहाँ जेम्स भाइ हुनुहुन्छ, उहाँहरू तप्लेजिङमा उहाँहरू जुटिरहनु भएको थियो, तर उहाँलाई सुसमाचार साँचो सुसमाचार थाहा थिएन. त्यस्तो कैयौँ समूहहरू छन्, तर यदि मानव कुनै ठाउँमा एउटा बाइबलीय साँच्चै उहाँको मण्डली, मान्छेको मण्डली होइन उहाँको मण्डली, ख्रिस्टको मण्डली त्यहाँ छ भने, अनि त्यहाँ नै अर्को काम सुरु गर्न खोज्दा के हुन्छ, के हुन्छ भने त्यहाँ चाहिँ गडबड आउँछ, त्यहाँ एउटा प्रतिस्पर्धाको, शारीरिक प्रतिस्पर्धाको वातावरण सृजना हुने सम्भावना हुन्छ, जुन चाहिँ यस्तो खालको गडबड चाहिँ नयाँ नियमको नमुनाको विपरीत हो. अर्को कुरा त के भने त्यहाँ कैयौँ इलाकाहरू छन् जहाँ चाहिँ सुसमाचार पुगेकै छैन, ख्रिस्टको नाम पनि सुनेको छैन. अनि उसले चाहिँ पुरानो नियमबाट यसलाई समर्थन गर्दैछन्. त्यो पुरानो नियमको खण्डमा एकचोटि हेरौँ, यसैया बाहुन्नमा हो यो चाहिँ, नसुनेकाहरूको जान्छु म भन्ने उसको नीति यशया 52 बाट उसले लिनेछ। यहाँ प्रभु येशू ख्रीष्ट परमेश्वरको पुत्र यो संसारमा आउनु भएर उहाँलाई सुम्पिएको काममा चाहिँ उहाँ पूरा सफल हुनुभएको कुरा सुरु हुन्छ 52:13 पदमा। हेर मेरो दासले अर्थात् येशू ख्रीष्टले बुद्धिमानीसँग अर्थात् सफलतासँग काम गर्नेछ, ऊ उच्च पारिनेछ, ऊ माथि उचालिनेछ, ऊ अति उच्च हुनेछ। अनि साँच्चै नै त्यसो भयो, येशू ख्रीष्टको मृत्यु अनि उहाँको बौरी उठाए पछि 40 दिनपछि उहाँ माथि माथि उचालिनु भयो अनि उहाँ पिताको दाहिने हातमा बसालिनु भयो। सबै नामभन्दा उच्च नाम दियो, उहाँले काम पुरा गर्नुभयो। तर 14 पदमा चाहिँ उहाँको पृथ्वीको दुःखहरू, उहाँको वेदना र उहाँलाई परेको किल्ला र मानिसहरूबाटको सतावटको कुरा छ। 14 पद, तिमीलाई देखेर धेरैजना अवाक भए चाहिँ उसको अनुहार ख्रीष्टको अनुहार अरू कुनै मानिसको भन्दा ज्यादा बिग्रेको र उसको रूप मानिसका सन्तानहरूको भन्दा ज्यादा कुरूप भएको थियो। ख्रीष्टलाई मानिसहरूले थप्पड लगाए अनि उहाँलाई चाहिँ लट्ठीले हिर्काए, दारी लुछे, थुके, गोर्राहरूले पिटे अनि उहाँको अनुहार चिन्न नसक्ने भएको थियो, रक्ताम्य भएको थियो भनेर चाहिँ हामी यहाँ बुझ्दछौँ। तर उहाँको यो दुःखले नै, उहाँको मृत्युले नै अब सबै जातिहरूलाई सुसमाचार प्रदान गरिएको छ कि विश्वास गर्नेले उहाँमा पापहरूको क्षमा पाउनेछ। जसले पश्चाताप गर्दछ उसलाई परमेश्वरले ग्रहण गर्नुहुनेछ। यहाँसम्म कि सुसमाचार राजाहरूको पनि पुग्नेछ। 15 पद हेर्नुहोस् त, त्यसरी उसले धेरै जातिहरूलाई छर्कनेछ अर्थात् पवित्र पार्नेछ। अन्य जातिहरूको कुरा आउँछ, उसलाई देखेर राजाहरू आफ्नो मुख बन्द गर्नेछ। अनि पावल राजाहरूको सामु पनि सुसमाचार प्रचार गर्ने भए, प्रेरितको पुस्तकमा छ। अनि पछि सम्राट निरोको सामु पनि उभिए, किनकि जुन कुरा तिनीहरूलाई बताइएको थिएन त्यो तिनीहरूले देख्नेछन्, अनि जुन कुरा तिनीहरूले सुनेका थिएनन् त्यो तिनीहरूले बुझ्नेछन्। अनि यही पद पावलले लिन्छ, त्यसैले म नसुनेकाहरूलाई सुनाउनेछु। अनि हेर्नुहोस् त, यो खण्ड त जोडिन्छ 53 अध्यायमा, त खास विभाजन छैन। अनि त्यसपछि पुरान नियमको सबैभन्दा, ख्रीष्टको दुःख बताउने सबैभन्दा महत्त्वपूर्ण खण्ड, उहाँको मृत्यु, गढाई, बौरी उठाए, हाम्रो पाप बोक्नु भएको सबैभन्दा महत्त्वपूर्ण भविष्यवाणी यहीँ छ, सुसमाचार यहीँ छ। अनि यहाँ नै पावलले यो पद बीचबाट लिन्छ, म चाहिँ यो सुसमाचार चाहिँ नसुनेकाहरूलाई बताउनेछु। अनि यसबाट हामी के सिक्न सक्छौँ? यसबाट यो सिक्न सक्छौँ कि हामीमा पनि यस्तो एउटा हृदय होस्, एउटा यस्तो उत्सुकता, कहिले ख्रीष्टको नाम नसुनेका र सुसमाचार नपाएकाहरूलाई चाहिँ सुनाउने छन्। हाम्रो देशमा छन्, हाम्रो सिरा कहाँ कहाँ भाइहरू गइरहनु भएको छ सन्त चर्चका, अनि त्यहाँ प्रचारै नगरेको ठाउँहरूमा उहाँहरूले चाहिँ प्रचार गर्ने मौका पाइरहनु भएको छ। यस्तै अरू ठाउँहरू पनि छन्, कहिले कहीँ त सहरमै पनि त्यहाँ हुन्छ, मैले कहिले सुनेको छैन बाबु भनेर भन्छन्। अनि वास्तवमा सुनेकाहरूलाई पनि वास्तवमा सुनेकै छैन, चर्च जानेहरूले पनि थाहै छैन मुक्ति कसरी पाउँछ, सुसमाचार के हो, तपाईँले अनन्त जीवन पाउनुभयो, आज मऱ्यो भने कहाँ जानुहुन्छ, अत पत्तो छैन। वास्तवमा एकदम हाम्रो वरिपरि नै छ दुःख छ। अनि पावलले चाहिँ ख्रीष्टको खोजेर नसकिने धन प्रचार गर्नु चाहिँ आफ्नो जीवनको सबैभन्दा ठुलो कुरा ठान्यो। एफेसी 3:1 हेरौँ, एफजेपिङ कुरा तपाईँले चाहिँ के थाहा कुन चाहिँ ठुलो लक्ष्य बनाउनेला कुन चाहिँ महत्वाकांक्षा म यस्तो गर्न पाएँ भने पावरले त यस्तो भन्छ मेरो चाहिँ यो छ एफसिपिएनको आठ पदमा पवित्र जनहरू मध्ये जो सबैभन्दा सानो छ त्यो भन्दा सानो म मलाई त्यो अनुग्रह दिएको छ हिजो हेर यो कुरा अन्य जातिहरूका बीचमा ख्रिस्टको खोजेर नसकिने धनको प्रचार गरौँ भनेर यही नै थियो उसको ठुलो लालसा रोमी पन्ध्रमा हामी फर्कनेछौँ अब 22 र 24 पदमा उसले आफ्नो योजनाहरू बताउन थाल्छ बाइसदेखि चौबिस पद यही कारणले नै तिमीहरूका आउनुदेखि म धेरैपल्ट रोकिएँ तर अब यी इलाकाहरूमा कुनै ठाउँ नरहेको हुनाले साथै धेरै वर्षदेखि तिमीहरू कहाँ आउने ठुलो इच्छा भएको हुनाले जब म स्पेनको यात्रा गर्नुला तब तिमीहरू कहाँ आउनेछु किनकि मेरो यात्रामा तिमीहरूलाई भेट्ने र तिमीहरूको सङ्गतिद्वारा पहिले केही मात्रामा तृप्त भएपछि तिमीहरूद्वारा त्यहाँसम्म स्पेनसम्म पुर्याइने आशा गर्दछु पावलको जीवनमा चाहिँ परमेश्वरको पुरा अगुवाई नियन्त्रण भइरहन्थ्यो किनभने ऊ प्रभुमा यसरी नै भर पर्थ्यो अनि परमेश्वरको योजनामा र उहाँको अगुवाईमा चाहिँ पावलले यद्यपि आफ्नो हृदयमा चाहिँ रोम जाने धेरै वर्ष अगाडिदेखि इच्छा गरिरहेका थिए प्रार्थना पनि गरिरहेका थिए तै पनि जान सकेका थिए निरन्तर रोकिरहेका थिए किन रोकिरहेका थिए एउटा त यहाँ भर्खर उनले बताइसके यरुसलमदेखि इल्लुरुकुमसम्म सुसमाचारलाई पूरा प्रचार गर्न बाँकी थियो अब त्यो पूरा भयो यो लेख्दासम्म अब पूरा भइसक्यो अनि अब चाहिँ टाढासम्म हेर्न स्वतन्त्र भएको छ अनि उसले आफ्नो कहाँ लगाएछन् आँखा इल्लुरुकुम भन्दा पनि पर अझ पर युरोपकै छेउसम्म स्पेन भन्ने देशसम्म हेर्दैछ यो इल्लुरुकुमदेखि यरुसलेमदेखि इल्लुरुकुमसम्म प्रचार गर्नलाई चाहिँ उसलाई तिनवटा मिसनरी यात्राहरूमा खट्नु पर्यो अनि त्यो यात्राहरू तपाईँलाई याद छ लामो लामो यात्रा हुन्थ्यो अनि तीन वर्षसम्म पनि बसेको कुरा हामीले हेऱ्यौँ एफेससमा अनि त्यो सबै भ्याइसकेपछि अब उसको तृष्णा उसले यहाँ व्यक्त गर्दैछ म चाहिँ अब तिमी रोमीहरूलाई भेट्ने तृष्णा गर्दैछु यो कुरा पत्रको सुरुमै लेखेका छन् हेर्नुहोस् न रोमी एक अध्यायमा हामी 9-13 पदमा पढ्छौँ रोमी 1:9-13 पद किनकि म निरन्तर मेरा प्रार्थनाहरूमा तिमीहरूलाई सधैँ सम्झना गर्दछु अरे भेट पनि भएको छैन रोमको मण्डलीको धेरै जसो विश्वासीहरू कतिजना चिनेको विश्वासीहरू त्यहाँ पुगिसकेका थिए हामीले अध्ययन गर्नेवाला छौँ त्यसैले उनले भन्छन् परमेश्वर नै यस कुरामा मेरो साक्षी हुनुहुन्छ नपत्या जसको सेवा उहाँकै पुत्रको सुसमाचारमा म मेरो आत्माले गर्दछु अब अन्तमा परमेश्वरको इच्छाद्वारा कुनै पनि रीतिले म तिमीहरूका आउनमा सफलता प्राप्त गर्न सकौँ भनी बिन्ती चढाउँछु किनकि तिमीहरूलाई स्थिर पार्नका निम्ति म तिमीहरूलाई केही आत्मिक वरदान दिन सकौँ भनेर तिमीहरूलाई भेट्ने म अति इच्छा गर्दछु उसको तिर्सना देख्दै हुनुहुन्छ यहाँ बारम्बार अर्थात् तिमीहरूको र मेरो पारस्परिक विश्वासद्वारा तिमीहरूसँगै मैले पनि सान्त्वना पाउन सकौँ अब भाइहरू जसरी मैले अरू जातिहरूको बीचमा फल पाउँथेँ त्यसरी नै तिमीहरूको बीचमा पनि केही फल पाउँछु भनी धेरैपल्ट मैले तिमीहरूको आउन संकल्प गरें तर मलाई अहिलेसम्म पनि बाधा छ यस कुरामा तिमीहरू अन्जान रहेको म चाहदिन अब यहाँ चाहिँ के देख्छौ यहाँ पावलको हृदय कस्तो रहेछ देख्छौ उसले भन्छ म चाहिँ तिमीहरूलाई भेटेर म आफै उत्साहित हुन चाहिरहेको छु रोमी साम्राज्यकै राजधानीमा भएको विश्वासीहरूलाई म भेटेर चाहिँ यो उत्साह पाउन चाहन्छु यहाँ चाहिँ यहाँ देख्छौ पावल कति नम्र थियो पावल प्रेरित अन्य जातिहरूको प्रेरित ऊ चाहिँ त्यहाँको विश्वासीहरूबाट उत्साह खोजिरहेछन् दोस्रो कुरा चाहिँ ऊ कति निस्वार्थ देख्छौ यहाँ ऊ चाहिँ त्यहाँ गएर उनीहरूलाई आशिष दिन चाहन्छ उनीहरूको निम्ति आफू पनि उत्साह बन्न चाहन्छ यो चाहिँ 11 पदमा उनले भन्छन् तिमीहरूलाई केही आत्मिक वरदान दिन सकौ अनि अर्को चाहिँ उसको ठुलो प्रेम देख्छौ सबै क्रिस्चियन दाजुभाइ दिदीहरूप्रति भाइहरू भन्छ के अरे 12 पद तिमीहरू सँगै हुन भेट्न विश्वासीहरूलाई भेट्ने उसको यो इच्छा तपाईँले विचार गर्नुहोस् आफ्नो विषयमा के तपाईँको हृदयमा त्यस्तो छ ख्रिस्टमा दाजुभाइ दिदी बहिनीहरूलाई चाहिँ एकदम भेट्ने इच्छा उनीहरूको लागि आशिष बन्न उनीहरूबाट आशिष पाउन उनीहरूसँग हुन मात्र परमेश्वरको परिवारसँग त्यसरी जाँच्न पनि सक्नुहुन्छ तपाईँ साँचो विश्वासी हो कि होइन यदि संसारको व्यक्तिहरूसँग बढी समय बिताउन रुचाउनुहुन्छ भने ठुलै प्रश्न चिन्ह राख्नुहोस् आफ्नो अगाडि म के गर्दैछु पावल त्यस्तो थिएन अनि साँचो विश्वासीहरू नयाँ जन्म पाएका चाहिँ परमेश्वरका छोराछोरीहरू हुन् अनि उनीहरूको चाहिँ विशेष प्रेम हुन्छ अरू विश्वासीहरूप्रति उसको लालसा यहाँ हामी देख्छौँ तर छ नि ऊ रोममै जानु नै उसको योजना होइन ऊ त स्पेन जान चाहन्छ प्रचार नगरिएको ठाउँमा जान चाहिएको छ रोममा त एउटा बाइबलीय मण्डली स्थापना भइसकेको थियो अनि यहाँ सुसमाचार प्रचार भइसक्यो तर पावलको आफ्नो हृदय यहाँ खोल्दैछन् म चाहिँ तिमीहरूद्वारा म चाहिँ स्पेन पुर्याउन चाहन्छु रोमको विश्वासीहरूले उसलाई आर्थिक सहयोग गरेर यत्रो लामो यात्रा धेरै खर्चिन खान बस् पिउन बस्न है उसका सहकर्मीहरू यी सबलाई चाहिँ रोमको मण्डलीले चाहिँ सहायता गरेको उसले अपेक्षा गर्थ्यो उसले यसरी ढुक्कसँग कुरा गर्न सक्यो मण्डलीसँग ऊ निश्चित थियो उनीहरूको बारेमा तिमीहरू भलाइले भरपुर छ अनि विलियम के अरे न्युवेल भन्नेले यसरी लेखेका छन् त्यसै गरी नै ती दिनहरूमा सुसमाचार फैलाइन्थ्यो मण्डलीहरूले सहायता गरेर प्रचारकहरूलाई यहाँदेखि त्यहाँको मण्डली त्यहाँदेखि त्यहाँदेखि त्यहाँ यसरी फैलिन्थ्यो छिटो छिटो फैलियो किन उनीहरूले जानेका थिए लिनुभन्दा दिनु असल हो अनि अहिले पनि यो जान्नेहरूले यसरी नै फैलाइरहेको छ यहाँ यो टिप्पणीकारले लेख्छन् किनभने हामी पवित्र जनहरूको यस्तो जमात पाउँदछौँ जोहरूले प्रार्थना र दानहरूद्वारा आर्थिक सहयोगहरूद्वारा प्रचारकलाई अन्य भूमिहरूमा पठाउँछन् यसको लागि हामीलाई ठुलो मौका छ सुसमाचारको लागि खुल्ला ढोका छ अनि फसल प्रशस्त छ प्रभुले खेतालाहरू उठाउनुहुन्छ अनि हामीले चाहिँ खेतालाहरूलाई चाहिँ सहयोग गर्ने मौका छ हामी उनीहरूसँग सहकर्मी हुने मौका पाउँछ जब प्रचारक जान्छ हामी पनि गए जस्तै हो उनीहरूसँग पार्टनर भएर त्यही शब्द हो सहकर्मी एकचोटि तेस्रो योहन्नामा हेर्नुहोस् त तेस्रो योहन्नामा यहाँ सुसमाचार प्रचार गर्दै हिँड्ने मिसनरीहरूको सवालमा यहाँ वाक्यहरू पाउँछौँ पाँच पददेखि। हे प्रिय, यो व्यास भन्ने अरूलाई सहयोग गर्ने एकजना विश्वासी हो। जे जे कुरा तिमीले भाइहरू र परदेशीहरूका निम्ति गर्दछौ सो विश्वास योग्यतापूर्वक गर्दछौ। उनीहरूले मण्डलीका सामु तिम्रो प्रेमको गवाही दिएका छन्। उनीहरूलाई तिमीले परमेश्वरलाई सुहाउने रीतिले उनीहरूको यात्रामा अधिक परसम्म पुर्याइदियो भने तिमीले असल गर्नेछौ, किनभने उहाँकै नामका निम्ति उनीहरू निस्के र अन्य जातिहरूबाट केही लिएन। आठ पदमा हेर्नुहोस् त, यसकारण सत्यताका लागि के हुनलाई भनेछ, सहकर्मी हुनलाई हामीले यस्ताहरूलाई स्वागत गर्नै पर्छ। सत्यताका लागि हामी पार्टनर हुने, सत्यताको लागि हामी सहकर्मी हुने। त्यसैले हरेकको भाग छ यहाँ यो सुसमाचारको काममा, मण्डलीहरू सुरु हुने काममा। अनि तपाईँको भाग तपाईँले विचार गर्नुहोस्, कुन चाहिँ भाग प्रभुले दिनुभएको छ? अवश्य दिनुभएको छ, अनि त्यो पुरा गर्नुहोस्। पावलले आफ्नो भाग पुरा गर्दै हिँडिरहेछ यहाँ हाम्रो ध्यानमा, अनि अहिले हाम्रो पालो छ। अब पावलको योजनाहरू चाहिँ जहिले पनि परमेश्वरको अधीनमा उसले बनाउँथे, उसको प्रार्थनाबाटै त्यही बुझ्छ, परमेश्वरको इच्छामा भन्छ, परमेश्वरको इच्छामा। मुडीबल थिएन उसको, यदि परमेश्वरले योजना बदल्नु भयो भने ठिकै थियो, रोक्नु भयो ठिकै थियो। त्यसैले उसको योजना जहिले पनि परमेश्वरको अधीन, योजनाको अधीनमा थियो। अनि हामीलाई थाहा छ उनी एक दिन रोम पुगे, उसले जान चाहेको यो ठाउँमा पुगे। अनि तर ऊ चाहिँ एउटा कैदी भएर पुगे त्यहाँ, अनि डरलाग्दो जहाजको यात्रामा चाहिँ जहाज दुर्घटना भयो, तर उनी चाहिँ पुगे। त्यसैले परमेश्वरले जसरी सोच्नु भएको थियो त्यसरी नै उसको रोमको यात्रा चाहिँ पुरा भयो। अनि तपाईँहरूलाई त्यो प्रेस 27-28 पढ्नलाई दिएको थियो, पढ्नुभयो। त्यसैले हामीले पनि हाम्रो हरेक पटक हाम्रो योजनाहरू समय तालिकाहरू बनाउँछौँ, परमेश्वर हातमा सुम्पनुपर्छ, र परमेश्वर अब तपाईँको हातमा छ, संशोधन गर्ने हो कि रद्द गर्ने हो कि, प्रार्थना गर्दै सोच्दै हामी अगाडि बढ्न सक्छौँ। अब प्रश्न उठ्छ, स्पेन पुगे कि पुगेन? रोम त पुगे, स्पेन पुगे कि पुगेन? अब बाइबलले हामीलाई जवाब दिँदैन यसको, तर बाइबल भन्दा बाहिर त केही लेखोटहरू, पुरानो लेखोटहरू छन् जसमा चाहिँ सायद पुगे भन्ने चाहिँ संकेत भेटिन्छन्। जस्तै कि रोमको क्लेमेन्ट भन्नेको लेखोटबाट म उदाहरण गर्छु। त्यहाँ लेख्छ, पावलले सारा संसारलाई धार्मिकताको प्रचार गरेपछि भनेपछि रोमी साम्राज्यलाई पश्चिमको पल्लो छेउमा गएपछि भनेको छ, स्पेन त भन्ने छैन तर पश्चिमको पल्लो छेउमा त स्पेन धेरै पर्छ, युरोपको पश्चिम भागलाई त अवश्य नै जनाएको हो, अनि स्पेन हुन पनि सक्छ। अब पन्ध्र अध्यायमा जाउँ, यहाँ 25-26 पद पढ्नेछ। अब स्पेन कहाँ छ हाम्रो नक्सामा छैन, तर अघि को नक्सालाई अनुमान गर्नुपर्ने हुन्छ तपाईँले चाहिँ होइन, अनि साँच्चै त्यो नक्सा हेर्नुपर्ने हामीले एकचोटि, तर मेरो आँखाले छुट्टी एकचोटि त्यो देब्रेपट्टिको नक्सा ल्याइदिनुहोस् त, कि त्यहाँ छ कि कि छैन, छैन जस्तो लागेको छ, व्यस्तमा दुःख दिने हो कि दिन भएन फेरि छ ल्याउनुहोस् ल। त्यसैले यहाँ छ इजरायल, यरुसलम, भूमध्य सागर भयो, अनि इल्लुरुकम भनेको चाहिँ इटली यहाँ छ, इल्लुरुकम यहाँ त पर्यो, मेसिडोनिया यहाँ छ, यो पुरै युरोप पर्छ, यसलाई एसिया भन्छ, अनि स्पेन चाहिँ युरोपको पनि यहाँ, युरोप भने चाहिँ स्पेन यहाँ रहेछ है त्यहाँ, त्यसैले पछि राम्रोसँग हेर्न सक्नुहुन्छ। अब 25 र 26 पद, तर अहिले चाहिँ पवित्र जनहरूको सेवा गर्नलाई म यरुसलम जान्छु, किनकि मेसिडोनिया र अखेमा भएकाहरूलाई यरुसलममा भएका गरिब पवित्र जनहरूका निम्ति केही चन्दा दिन असल लागेको छ। रोम जाने, त्यसपछि स्पेन जाने पावलको योजना थियो, तर अझै एउटा काम बाँकी थियो। त्यसैले एक अध्यायमा लेख्छन् त उसले, अझ पनि मलाई यहाँ बाधा छ जानलाई, काम बाँकी थियो, एउटा जिम्मेवारी थियो पावलको, त्यो के भने यरुसलेमका यहुदी विश्वासीहरूको एउटा सेवा पूरा गर्नु परेको थियो उनीहरूको लागि। गलाती 2 अध्यायमा एकचोटि पढाउँदा त्यो के थियो त्यो सेवा, गलाती 2 अध्याय पावलले प्रभुलाई पाएपछि त्यस कति समयपछि उनी चाहिँ पहिलो पटक जब यरुसलेम प्रेतहरूलाई के अरे भेटे, पहिलो पटक त होइन तर यहाँ प्रेतहरूलाई भेटे, त्यो बेलामा चाहिँ प्रेतहरूमध्ये र त्यहाँ मण्डलीको अगुवा याकुबले पत्रुस, याकुब यहुन्नाले तिनजनासँग ले चाहिँ उसलाई दिएको एउटा अनुरोध छ 2 अध्यायको 10 पदमा। पहिला चाहिँ कुराकानी के भएको थियो भने पत्रुस चाहिँ यहुदीहरूपट्टिको लागि परमेश्वरले चाहिँ अब जिम्मा दिनुभएको रहेछ, अनि तपाईँ चाहिँ अन्य जातिहरूपट्टि, अनि त्यसपछि 10 पदमा भन्छन् पत्रुसहरूले पावललाई, हामीले अनि पावलले उल्लेख गर्दैछन् हामीले गरिबहरूको सम्झना गर्नुपर्छ भन्ने मात्र उनीहरूको इच्छा थियो, यही काम गर्नलाई म पनि उत्सुक थिएँ। अनि सम्भवतः यो गरिबहरूको सम्झना गर्नुपर्छ भनेको चाहिँ उनीहरू यरुसलेममा यहाँ कुरा भइरहेको थियो, अनि यरुसलेमका विश्वासीहरूकै कुरा गरिएको बुझ्दाखेरि चाहिँ यो सान्दर्भिक हुन्छ। अनि भनेको मतलब चाहिँ यी यहुदी विश्वासीहरू उनीहरूको ठुलो खाँचोमा परिरहेको अवस्था थियो, अनि अन्य जातिका मण्डलीहरू जस्तै कि मेसिडोनिया अनि फिलिपी थेसलोनिका यी मण्डलीहरू, अनि अखैयाकाहरू भनेको कोरिन्थ केन्द्रियहरूले चाहिँ उनीहरूलाई सहयोग पठाउने चाहिँ उनीहरूले चाहिँ निर्णय गरे, अनि पावलले चाहिँ यसको लागि चाहिँ ठुलो भूमिका खेलेको थियो उनीहरूलाई यो कामको लागि उत्साह दिनलाई। अनि रोमी 15मा चाहिँ त्यसकै कुरा गरिरहेको हामी बुझ्छौँ, तर एकछिन छ नि हामी पहिलो कोरिन्थीमा पनि पल्टाउँदै एकचोटि कसरी यसको चर्चा भइरहेको यहाँ छ, पहिलो कोरिन्थी 16 अध्यायमा यरुसलेममा भएको गरिब विश्वासीहरू को लागि चाहिँ आर्थिक सहयोग पुर्याउने सेवा चाहिँ थियो पावलको, विभिन्न मण्डलीहरूले चाहिँ अब दिएका थिए। पहिलो कोरिन्थी 16मा चाहिँ त्यो कुरा यहाँ भइरहेको छ, यो सङ्कलन चलिरहेको थियो 16:1। अब पवित्र जनहरूका निम्ति भनेको यही यरुसलेमको गरिब विश्वासीहरूको निम्ति चन्दाको सम्बन्धमा गलातियाका मण्डलीहरूलाई जस्तो आज्ञा मैले दिएको छु त्यस्तै तिमीहरूले पनि गर। हप्ताको पहिलो दिनमा तिमीहरूमध्ये हरेकले जुन जुन कुरामा उसलाई फलिभाव हुन्छ त्यही मुताबिक जम्मा पारेर आफूसँग राखोस्, र म आउँदाखेरि चन्दा उठाउने कामहरू नहुने, पहिले नै रेडी होस्। 3 पद, अनि जब म आउँला तब ज जसलाई तिमीहरूले पत्रहरूद्वारा योग्य ठहरला तिनीहरूलाई म यरुसलेममा तिमीहरूको दान पुर्याउनको निम्ति पठाइदिनेछु, अनि म पनि जानु उचित छ भने तिमीहरू मसँग जानेछन्। यसरी लेख्छन् साथै दोस्रो कोरिन्थीको 8:9 त्यो दुईटै अध्याय नै यही विषयमा चाहिँ चर्चा गर्दै एकदम दिने विषयमा गम्भीर शिक्षाहरू र परमेश्वरको अनुग्रहको बारेमा चाहिँ सिकाइरहेको छ। अब प्रश्न उठ्छ, यरुसलेममा भएको विश्वासीलाई यत्रो खाँचो कसरी पर्यो? हुन त सुरुकै दिनहरूमा खाँचो परेको कुरा चाहिँ हामीलाई थाहा छ। एक्चुली प्रेरित 2 हेरौँ त, यरुसलेमको मण्डली त सुरुदेखि नै त्यहाँको विश्वासीहरूलाई खाना पिउन नै खाँचो परेको थियो। 2 अध्यायको के भन्दैछु मैले 44 2 अध्यायको 44 अनि विश्वास गर्नेहरू सबै एक साथ थिए, यरुसलेमको मण्डलीको विश्वासीहरू, र तिनीहरूका सबै थोकहरू साझा थिए, अनि तिनीहरूले आफ्ना सम्पत्ति र सामानहरू बेचेर हरेकलाई खाँचो परे अनुसार ती सबै मानिसहरूलाई बाँडिदिन्थे। यो सुरुमै यस्तो खाँचो परेको थियो। यसको कारण चाहिँ दुईटा हुनसक्छ। पहिलो कारण चाहिँ, मुख्य कारण चाहिँ, धेरै यहुदी विश्वासीहरू गरिब हुनुको कारण चाहिँ, मुख्य कारण चाहिँ सतावट हुनसक्छ। सतावट मण्डली इतिहासमा के छ भने, यहुदी व्यक्ति एकजनाले ख्रिस्टमा विश्वास गर्ने बित्तिकै ऊ आउट, उसलाई चाहिँ बाहेक गरिरहेछ, भन्नै पर्दैन। आफ्नै मानिसहरूद्वारा मर्यो, उसकै बुवा आमा जोसुकै होस्, उसलाई चाहिँ यसरी बाहेक गर्छ अनि समाजबाट निकालिदिन्थ्यो। यसको अलिकति झल्को चाहिँ हामी यूहन्ना 9 पाउँछौँ। प्रभु येशू नै यो संसारमा हुनुहुँदाखेरि यूहन्ना 9 अनि 34 यो जन्मेदेखिको अन्धको आँखा प्रभुले खोलिदिनु भयो। प्रभुका शत्रुहरूले भने, को त्यो तिमीलाई निको पार्ने, उपापी हो भनेर भन्छ शत्रुहरूले चाहिँ। तर यो अन्ध उसले भन्छ 9 31 तर हामीलाई थाहा छ परमेश्वरले पापीहरूको सुन्नुहुन्न, तर कसैले परमेश्वरको डर मान्छ र उहाँको इच्छा पालन गर्छ भने उहाँले उसको सुन्नुहुन्छ। जन्मैको अन्धका आँखा कसैले खोलिदियो भन्ने कुरा संसारको सुरुदेखि यसो सुनिएको छैन। यी मानिस परमेश्वरबाटका नहुनु भएको भए उहाँले केही पनि गर्न सक्नुहुने थिएन। उसले छ नि येशु परमेश्वरको पुत्र हुनुहुन्छ भनेर पनि जान्न पाएको, एकछिनपछि तुरन्त जान्नेछन्। उसको त आँखा खोलेको थियो नि, उसले त्यहाँ त्यो फरिसीहरूले भन्दा आफ्नो कुराहरू बुझ्न थालिसक्यो। तर रिसाएर चाहिँ त्यो धर्मगुरुहरूले के भन्छ 34 तिनीहरूले जवाब दिएर उसलाई भने, त बिल्कुलै पापमा जन्मेका होस्, अनि के त हामीलाई सिकाउँछस्? अनि तिनीहरूले उसलाई निकालिदिए। अब कहाँबाट निकालिदिए? 9:22 हेर्नुहोस् त, उसका बाबु आमाले यी कुराहरू भने किनकि उनीहरू यहुदीहरूसँग डराउँथे, किनकि कसैले उनलाई ख्रिस्ट अथवा मसीह हुन् भनी स्वीकार गर्यो भने त्यो सभाघरबाट निकालिनु पर्छ, पनि यहुदीहरूले पहिले आपसमा मतो गरिसकेका थिए, उसलाई निकालिदिन्छ समाजबाट। तर जहिले पनि जब उहाँको नजिक जान खोज्नेलाई जब निकालिन्छ नि, त्यो व्यक्तिलाई आफू कहाँ लिन चाहिँ प्रभु त्यहाँ नजिक हुनुहुन्छ। हेर्नुहोस् न यहाँ 35 तिनीहरूले उसलाई निकालिदिए भनेर येशूले सुन्नुभयो, अनि उहाँले उसलाई भेट्टाउनु भयो, अनि भेट्टाउनु भएपछि उसलाई भन्नुभयो, के तिमी परमेश्वरका पुत्रमाथि विश्वास गर्छौ? उसले जवाब दिएर भने, उहाँ को हुनुहुन्छ प्रभु, म उहाँमाथि विश्वास गरौँ? अनि येशूले उसलाई भन्नुभयो, तिमीले उनलाई देखेका पनि छौ र तिमीसित बात गर्ने उनी नै हुन्, म नै परमेश्वरको पुत्र। 38 अनि उसले भन्यो, प्रभु म विश्वास गर्छु, अनि उसले उहाँलाई दण्डवत गर्यो। एउटा विश्वासी कृष्ण विश्वास गरेको कारण उसलाई घरबाट निकालिन्छ भने उसलाई कसले स्वागत गर्नुहुन्छ? प्रभुले भन्नुभएको छ, जो म कहाँ आउँछ उसलाई म कुनै रीतिले अफाल्ने छैन। प्रभुलाई धन्यवाद होस्। यहुदीहरूलाई चाहिँ निकालिदिन्थे, उनीहरूसँग केही हुँदैन थियो, अनि उनीहरूलाई चाहिँ मण्डलीकै विश्वासीहरूले आफ्नो सम्पत्ति बेचेर उनीहरूलाई सहयोग गरे। अनि कोही कोहीले पढ्नु भएको छ होला, चार्ली कोल्सन युद्ध ढोलक बजाउने केटो, त्यहाँ चाहिँ एकजना यहुदी डक्टरले चाहिँ प्रभुलाई पाएको र कसरी उसले चाहिँ आफ्नै घर परिवार श्रीमतीबाट चाहिँ अनि सबै समाजबाट उसलाई बहिष्कृत गरेको कुरा, र उसबाट तैपनि प्रभुबाट ठुलो काम भएको कुरा हामीले त्यहाँ पढ्न सक्छौँ। अर्को कारण चाहिँ यहुदी विश्वासीहरू गरिब हुनुको चाहिँ के थियो भने, यो चाहिँ प्रेरित 11 अध्यायमा छ, प्रेरित 11 अध्याय को 27-30 पद हामी पढ्नेछौँ। अनि यी दिनहरूमा भविष्य वक्ताहरू यरुसलेमबाट एन्टियोकमा आए, अनि तिनीहरूमध्ये अगबास नाम भएको एकजना उठे र सारा संसारभरि ठूलो अनिकाल पर्नेछ भनी आत्माद्वारा सूचना दिए। त्यो चाहिँ क्लाउडियस सिजरको समयमा भयो, ठूलो अनिकाल। तब चेलाहरूले हरेकले आफ्नो औकात मुताबिक यहुदियामा बसेका भाइहरूका निम्ति सहायता पठाउने निर्णय गरे। यही तिनीहरूले गरेर बर्णबास र शाऊलका हातद्वारा त्यो प्राचीनहरूका पठाइदिए। यसरी हामी देख्छौँ क्रिस्चियनहरूको आपसको ठुलो प्रेम, हामीले पनि यस्तै गर्छौँ।